सिआइएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सिआइएनको फेसबुक पेज र मोबाइल एप सिआइएनबाट पनि सुन्न सकिन्छ। तेस्रो लगानी सम्मेलन सम्पन्न, सम्मेलन सफल भएको अर्थमन्त्री पुनको दावी, लगानीको वातावरण बन्ने आशा जागेको अर्थविदको भनाइ।
सम्मेलन हो, यसलाई हामीले सकारात्मकमा लिनुपर्छ। अहिले विश्वकै लगानीकर्ता चाहिँ कहाँ लगानी गरौँ भनेर छटाइरहेको अवस्था छ।
बझाङमा एमालेका दमन भण्डारी विजयी, इलाम दुईमा एमालेका सुहाङको अग्रता कायमै, हात हतियारको अवस्था छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश।
अराजकतालाई जोगाउने भन्दा पनि नियमन गर्ने भन्दा पनि नियमन गर्न
यो प्रतिवेदन कार्यान्वयन हुने विश्वास दिलाउनु भएको छ र त्यसलाई गृह मन्त्रालयले कार्यान्वयन गर्छ। प्रतिवेदनमा भएका विषयहरू अहिले अध्ययनकै क्रममा छन्।
गण्डकीका मुख्यमन्त्री अधिकारी विरुद्धको रिट खारेज। कालीकोट जिल्ला सदरमुकाममा पानीको अभाव, श्रमको क्षेत्रमा अराजकता कायमै रहेको श्रमिक सङ्गठनको भनाई।
अराजकतालाई जोगाउने भन्दा पनि नियमन गर्ने भन्दा पनि नियमन गर्न सकेन भन्ने हाम्रो अर्को निष्कर्ष हो। अर्को निष्कर्ष चाहिँ के हो भन्दा, श्रम ऐन अनुसार बनाउनु पर्ने व्यवसायजन्य स्वास्थ्य सुरक्षा समितिहरू छन्, त्यो समिति चाहिँ अब बनाएको पाइएन।
र वीर गणेशमान राष्ट्रिय क्रिकेटको उपाधि लुम्बिनीलाई, आइपिएलमा कोलकाता विरुद्ध दिल्ली पहिलो ब्याटिङ गर्दै।
सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
यसभन्दा अघिका दुईवटा लगानी सम्मेलन पनि निकै सफल भएको भनिन्थ्यो, तर लगानीको आधार बनेको देख्न पाइएन। यसपटकको लगानी सम्मेलन पनि सफल भएको भनेर सरकारले दावी गरेको छ। अब साँच्चै लगानी भित्राउने वातावरण बन्ला कि नबन्ला, नागरिक पर्खाइमा छन्। लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहज अवस्था सिर्जना गर्न सके मात्रै लगानी भित्रन्छ। त्यसैले उद्यमको क्षेत्रमा भइरहेको अहिलेको गलत राजनीतिक दलहरूले नै पहिला छोडेर बाटो बनाउनु आवश्यक छ। अब खबर सजना तिमल सिन्हाबाट।
बझाङ प्रदेशसभा एकमा भएको उपनिर्वाचनबाट नेकपा एमालेका दमन भण्डारी निर्वाचित हुनुभएको छ। आज सम्पन्न भएको मतगणनाबाट भण्डारी 11,612 मतसहित निर्वाचित हुनुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका अभिषेक बहादुर सिंहले 11,346 मत प्राप्त गर्नुभयो। यस्तै नेकपा माओवादी केन्द्रका जनक बुढाले 3,831 र एकीकृत समाजवादीका दिलबहादुर सिंहले 2,514 मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। उपनिर्वाचनमा 11 उम्मेद्वार रहेकामा एकीकृत समाजवादी सहित 8 दलका उम्मेद्वारको धरौटी भने धरौटी रकम जफत भएको छ। निर्वाचन कानून अनुसार जमानत जोगाउन उम्मेद्वारले 10% सदर मत कटाउनु पर्दछ। उपनिर्वाचन अन्तर्गत इलाम दुईमा भने मतगणना चलिरहेको छ। यो खबर तयार पार्दासम्म नेकपा एमालेका उम्मेद्वार सुहाङ नेमवाङको अग्रता कायमै छ। उहाँले केही बेर अघि 18,196 मत प्राप्त गर्नुभएको छ। यस्तै नेपाली काँग्रेसका उम्मेद्वार डम्बर खड्काले 12,339, स्वतन्त्र उम्मेद्वार डकेन्द्र सिंह थेगिमले 9,336 मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन कुमार योङहाङ लिम्बूले 3,067 मत प्राप्त गर्नुभएको छ। हिजोबाट सुरु भएको मतगणना भोलि बिहानसम्ममा सकिने इलामका जिल्ला निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले सिआइएनलाई जानकारी दिनुभयो।
निर्वाचन आयोगले चाहिँ आज साँझसम्ममा मत परिणाम चाहिँ आइसक्छ भनेर भनेको थियो, त्यो अनुसार चाहिँ हुन सकेन। खास यो मतगणना ढिलाइ हुनुको कारण चाहिँ के हो?
त्यस्तो ढिलाइ होइन, हामी अब हिजो गरी अलिक ढिलो ढिलो सुरु गरौँ, सर्वदलीय बैठकहरू गरेरै हामीले झन्डै 11:30 मात्रै सुरु भयो। हामीले रोकेका छैनौँ, कन्टिन्यू नै हाम्रो काउन्टिङ भइरहेको छ। सम्भवतः बेलुकैसम्म नत्र बिहान एउटा इलाम नगरपालिका र बाँकीको एउटा देउबा नगरपालिका एउटा वार्ड बाँकी छ।
सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति विरुद्ध परेको रिट खारेज गरिदिएको छ। न्यायाधीश सपना प्रधान मल्ल र सारङ्ग वेदीको इजलासले निवर्तमान मुख्यमन्त्री तथा काङ्ग्रेस संसदीय दलको नेता सुरेन्द्र राज पाण्डेले दर्ता गरेको रिट खारेज गरिदिएको हो। सरकारले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सफल भएको दावी गरेको छ। हिजो र आज चलेको सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपी तथा नेपालका लागि विभिन्न देशका राजदूतहरूसँगको बैठकमा अर्थमन्त्री वर्षमान पुनले सम्मेलन सफल भएको बताउनु भएको हो। उहाँले लगानी सम्मेलनमा विकास साझेदारहरूको सक्रिय सहभागिताले आफूहरू उत्साहित भएको र यो सहकार्यलाई थप सुमधुर बनाइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। बैठकमा सहभागी विकास साझेदार संस्थाहरूले नेपालमा लगानीको वातावरण बन्दै गएको बताएका थिए। सरकारले हालै मात्र कानूनी र प्रक्रियागत सुधारका लागि चालेको कदमले लगानीको वातावरण बनेको उनीहरूको भनाइ छ। यस्तै उनीहरूले सत्तारूढ र प्रतिपक्षी दलबीच विकास बारेको समान धारणाको खुलेरै प्रशंसा पनि गरेका अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ। यसैबीच अर्थविदहरूले लगानी सम्मेलनले नेपाललाई फाइदा पुग्ने बताएका छन्। सीआईएनसँग कुरा गर्दै पूर्व अर्थ सचिव कृष्णहरि बास्कोटाले भन्नुभयो,
यो नेपाल सरकारले जुन आयोजना गरेको लगानी सम्मेलन हो, यसलाई हामीले सकारात्मकमा लिनुपर्छ। अहिले विश्वकै लगानीकर्ता चाहिँ कहाँ लगानी गरौँ भनेर छटपटाइरहेको अवस्था छ। यो लगानी सम्मेलनले कमसेकम केही ऐन कानुनमा संशोधन गरेर लगानी गर्न सक्ने क्षेत्रलाई अलिकति फराकिलो बनाइदिएको छ। नेपाल सरकार बाह्य लगानीकर्ता भित्र्याउन आतुर छ भन्ने कुराको सन्देश दिएको छ। यस्तो विशेष गरी आइसिटी इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजीमा नेपालमा युवा जनशक्ति अहिले पर्याप्त मात्रामा छन्। अहिले हाम्रो डिजिटल लिटरेसी रेट एकदम हाई भएको छ। ओपन डेटामा र बिग डेटामा नेपालमा राम्ररी नै काम गर्न सकिन्छ।
यसैबीच लगानी सम्मेलनका क्रममा उद्योग विभाग मार्फत चारवटा परियोजनाका लागि 9 अर्ब 13 करोड रुपियाँ बराबरको लगानी स्वीकृत भएको छ। उद्योग विभाग अन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्कर सिंह धामीका अनुसार भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि 6 अर्ब, काठमाडौँमा व्यावसायिक भवन निर्माणका लागि 3 अर्ब, बेलायतको एकेलस इनर्जी लिमिटेडको 85% र कैलालीको मोहनयाल गाउँपालिकाको 15% लगानीमा 200 किलोवाट क्षमताको जलविद्युत आयोजना निर्माण, ललितपुरमा होटल तथा रेस्टुरेन्ट निर्माणका लागि लगानी स्वीकृत भएको हो। यस्तै नेपालमै विद्युतीय सवारी साधन उत्पादन गर्नेबारे कोशी एनके मोटर्स प्रणाली र चीनको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी लिमिटेडबीच सम्झौता भएको छ। यससँगै अब नेपालमा नै चिनिया तथा कोरियाली प्रविधिमा आधारित चारपाङ्रे विद्युतीय गाडी उत्पादन थाल्ने कम्पनीले जनाएको छ। यस्तै मुगुको राराताल क्षेत्रमा रिसोर्ट निर्माण गर्नेबारे नेपाली र अस्ट्रेलियाली कम्पनीबीच लगानीको सम्झौता भएको छ। नेपालमा श्रमिकमाथिको शोषण झन बढेको नेपाल ट्रेड युनियन महासंघ जीफन्डले जनाएको छ। आज पत्रकार सम्मेलन गर्दै जीफन्डले श्रमिकमाथिको शोषण झन बढेको जनाएको हो। रोजगारदाताले काममा दैनिक 8 घण्टा लगाउनु पर्नेमा 12 घण्टा लगाउने क्रम बढेको बताउँदै जीफन्डका अध्यक्ष विनोद श्रेष्ठले नियमित समयभन्दा लामो समयसम्म काममा लगाएको समयको पारिश्रमिक श्रमिकले नपाई श्रमिक आपूर्तिकर्ताले लिई श्रम शोषणले वैधानिकता पाउने प्रवृत्ति बढेको बताउनुभयो। उहाँले श्रम ऐन 2074 लागू भएपछि पुरानो उत्पादन सञ्चय कोष रोजगारदाताले सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने भए पनि रोजगारदाताले आफै अपचलन गर्ने क्रम बढेको पनि उहाँले बताउनुभयो।
पहिलो कुरा त स्वयं स्वनियमन गर्नका निमित्त यो श्रम अडिट गर्ने व्यवस्था छ। यो श्रम अडिट कहीँ गरेकै छैन, गरेको ठाउँमा पनि औपचारिकताका लागि मात्रै, देखाउनका लागि मात्र गरिएको छ भन्ने पहिलो हाम्रो निष्कर्ष हो। दोस्रो, श्रम अडिट गर्ने व्यवस्थाबाट श्रम ऐन तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयन हुने र श्रम बजारको अराजकतामा कमी आउँछ भन्ने हाम्रो निष्कर्ष हो। यो पनि अब लागू नभएको कारणले गर्दा यो कार्यान्वयन हुन सकेन। अराजकतालाई जोगाउने भन्दा पनि नियमन गर्ने भन्दा पनि नियमन गर्न सकेन भन्ने हाम्रो अर्को निष्कर्ष हो। अर्को निष्कर्ष चाहिँ के हो भन्दा, श्रम ऐन अनुसार बनाउनु पर्ने व्यवसायजन्य स्वास्थ्य सुरक्षा समितिहरू छन्, त्यो समिति चाहिँ अब बनाएको पाइएन।
श्रमिकलाई मनोवैज्ञानिक रूपमा अनिश्चितता उत्पन्न गराउने, नियमित रोजगार सम्झौता गरी काममा लगाउने, श्रमिकलाई तालिम र प्रशिक्षार्थी श्रमिकको रूपमा पारिश्रमिक र सुविधा समेतबाट वञ्चित गर्ने क्रम बढेको पनि जीफन्डका अध्यक्ष श्रेष्ठको भनाइ छ। उहाँले श्रम कार्यालयलाई श्रम निरीक्षण गर्ने र हरेक वर्ष पुष मसान्तसम्ममा रोजगारदातालाई श्रम अडिट प्रतिवेदन पेश गर्न लगाउने अधिकार भए पनि श्रम तथा रोजगार कार्यालय, श्रम तथा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य विभाग उदासीन बनेको आरोप समेत लगाउनुभयो। गृह मन्त्रालयले गठन गरेको हतियारको इजाजत तथा नवीकरण सम्बन्धी छानबिन समितिले उपप्रधान एवं गृहमन्त्री रवि लामी छैनललाई प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा व्यक्तिगत रूपमा हतियारको इजाजत प्राप्त गर्ने मापदण्ड, कानूनमा गर्नुपर्ने सुधार, अभिलेख व्यवस्थापनका लागि गर्नुपर्ने काम, घटनामा संलग्न व्यक्तिलाई गर्नुपर्ने कार्यवाही लगायतका विषयमा सुझाव तथा सिफारिश गरिएको छ। गत चैत 5 गते सर्वोच्च अदालत परिसरमा हतियार सहितका दुईजना व्यक्ति भेटिएपछि छानबिन समिति गठन गरिएको थियो। सर्वोच्च अदालत परिसरमा फेला परेको हतियार कानूनले तोके अनुसार इजाजत दिन मिल्ने खालको नदेखिएको र इजाजत दिने निर्णयमा समेत देशभर लैजान पाउने गरी इजाजत नदिएको प्रतिवेदनमा उल्लेख छ। देशभर हतियारको इजाजत पत्र दिँदा नवीकरण वा नामसारी गर्दा विद्युतीय प्रणालीको केन्द्रीय अभिलेखमा राख्न र नियमन गर्न समेत प्रतिवेदनमा सुझाव दिइएको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले सीआईएनसँग बताउनुभयो। साझा खबरमा अब विदेशको खबर। युक्रेनले रुससँग लडिरहेको मोर्चाको अवस्था खराब हुँदै गएको बताएको छ। रुसले आक्रमण गरिरहँदा आफूहरू पूर्वी डोनेक्स क्षेत्रमा पछि हटेको युक्रेनका जर्नल अलेक्सान्द्रा सिर्कीले बताउनु भएको छ। र खेल खबरमा पहिलो वीर गणेश मानसिंह राष्ट्रिय टी20 क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ। मुलपानीमा आज भएको फाइनलमा कर्णाली प्रदेशमाथि 21 रनको जित हात पार्दै लुम्बिनी विजयी भएको हो। र आइपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स खेल्दैछन्। अहिले केही बेरमा कोलकातामा सुरु हुने खेलका लागि दिल्लीले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ।
छाउपडी प्रथा केही कम हुँदै गए पनि अझै पूर्ण रूपमा हट्न सकेन। निरन्तर जनचेतनाको आवश्यकता रिपोर्टसँगै जलस्रोतलाई वातावरण मैत्री र जलवायु उत्थानशील बनाउने रणनीतिबारेको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
गर्मीयामको सुरुवातसँगै वनमा आगलागी भइरहेको देख्नुभयो भने एक्लै वा सीमित संख्याका नागरिक मात्रै निभाउन सुरु नगर्नुहोस्।
यसबारेमा वन समूहका पदाधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायसँग सरसल्लाह गर्नुहोस् र मिलेर आगो निभाउन जानुहोस्।
आगो निभाउन जाँदा नाइलन वा पोलिस्टरका लुगा नलगाउनुहोस्। के कस्ता सामग्री लैजाने भन्ने बारेमा पहिले नै छलफल गर्नुहोस्।
आगलागी भइरहेको स्थान, हावाको गति, मौसमी अवस्थाको विश्लेषण गर्नुहोस् र सुरक्षित स्थानतर्फ जानु परे उपयुक्त बाटो पनि निश्चित गर्नुहोस्।
आगलागी भइरहेको स्थान भन्दा 10 वा 15 मिटर ओरपर स्याउला सोतर, सुकेका हाँगा लगायत जम्मा गर्नुहोस् र सुरक्षित रूपमा आगो लगाउनुहोस्। यसरी अग्निरेखा बन्दा आगो अरू ठाउँमा फैलिन पाउँदैन।
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल र अकोराब सिआइएन।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। महिनावारी भएका बेलामा घरभन्दा टाढाको गोठमा बस्नुपर्ने चलन अझै पनि कतिपय ठाउँमा हट्न सकेको छैन। विभिन्न गैर सरकारी संस्थाहरूले विविध कार्यक्रम गरेर धेरै बजेट खर्च गरे पनि तल्लो तहमा भने समस्या उस्तै छ। महिनावारी भएका महिला परिवारका सदस्यसँग घरमा बसेमा देउता रिसाउने, अनिष्ट हुने जस्ता अन्धविश्वासका कारण वर्षेनी कतिपय किशोरीको मृत्यु पनि हुने गरेको छ। यो चलन केही कम हुँदै गए पनि अझै पूर्ण रूपमा हट्न सकेको छैन।
मुगुको छाइना थारा नगरपालिका 14 बामा गाउँकी सुशीला बुढालाई महिनाका 4 दिन सबैभन्दा कष्टकर लाग्छन्। नियमित स्वास्थ्य चक्रका रूपमा रहेको महिनावारीका कारण हुने शारीरिक र मानसिक तनाव त छँदैछ। समाजमा वर्षौंदेखि चल्दै आएको रूढिवादी परम्पराले उहाँलाई दिक्क बनाउँछ।
चार पाँच दिन बस्छ
महिनावारी भएका बेला घरमा बस्दा देवी देवता रिसाउने भन्दै घरभन्दा टाढाको गोठमा बसाइने मात्र होइन, दुध दही मही घिउ मह आदि खान पनि दिँदैन। सार्वजनिक धारा विद्यालयमा जानु नहुने, सूर्यलाई हेर्न नहुने जस्ता गलत विश्वासका भरमा बुबा आमाले नै छोरीहरूलाई घरमा बस्न दिँदैनन्। आधुनिक जमानामा पनि यस्तो अन्धविश्वास भोग्नु पर्दा बामा गाउँकी किशोरी गम्भीरा बुढालाई पनि नरमाइलो लाग्छ। महिनावारी महिलाको प्रजननसँग जोडिएको शारीरिक प्रक्रिया हो। महिनावारी भएका बेला अरू बेला भन्दा बढी हेरचाह, स्वास्थ्य, खानेकुरा, सल्लाह र परामर्श चाहिनेमा महिलालाई अरू भन्दा टाढा र असुरक्षित ठाउँमा राख्ने गरिन्छ। यसले गर्दा झनै एक्लो र असुरक्षित महसुस हुने भए पनि समाजका कारण यो कुप्रथालाई मान्नै पर्ने बाध्यता रहेको किशोरी बताउँछन्। छायना थार नगरपालिका 14 चाखुडी बुढा र कल्पना बुढा
बाहिर बसाउँछन्। हामी दुई तिन रात बस्नु पर्छ। उही त दाल भात तरकारी रोटी त्यस्तै सर, अरू दही घिउ दुध त्यस्तै खान दिँदैन। फलफुलको बिरुवा रोटी स्याउ पाउँदै हामी त्यस्तो छुट्दैनौँ। अनि अरू छ
बुबा बाजेले गरेको होइन, अनि बुबा बाजेले त्यही गरे, परबाजेले त्यही गरे, अब हामी पनि त्यही गरे, अब देउता लाग्दो भन्दा देउता अखुट्टो भन्दा अनि हामीले पनि अब त्यही परिवर्तन गरे। बुबा बाजेले हात त्यही गरेको है, हामी पनि अब त्यही वहीँ पुछ बुबा बाजेले गरे कि देउता मान्ने मन्थ देउता भित्ता मन्थ, अब बुबा बाजेले त्यही गरे हामीले गर्दै नभने भने देउताले हामी पनि अखुट्टो पनि हामी के गर्ने।
मुगुमा रहेको लामा लगायत जनजाति समुदायमा यो कुप्रथा नरहे पनि ब्रह्माण्ड क्षेत्री ठकुरी र दलित समुदायमा यसले जरो गाडेको छ। छाउपटी प्रथा अन्त्य गर्न वर्षौंदेखि विभिन्न सरकारी तथा गैर सरकारी संस्था लागि परे पनि पूर्ण रूपमा हट्न सकेको छैन। यो प्रथा अन्त्य गर्न स्थानीय सरकार पनि बलियो गरी नलागेको किशोरी र महिलाहरू बताउँछन्। किन त छायना थार नगरपालिका 14 वडाध्यक्ष जुन बहादुर खड्का,
यो धामी धामी झाङ्ली यो देवताहरू नमान्नु पर्यो, मानेपछि अब संस्कार कहिले पनि अन्त नहोला जस्तो लाग्छ। मेन कुरा नै त्यही कारणले पनि छाउपटी प्रथा अब त्यो बाहिर नसुन्नेलाई अब बाहिर 3-4 दिन अब 7 दिन अब अहिले त 3 दिन गर्छन्, पहिले 7 दिन भन्थ्यो घर चाहिँ नदिने, अब त्यो नगरेसम्म देउता नचल्ने भोलि देउता लाग्ने भन्ने कुरा गरेर नै पुरानो कुसंस्कारको कारणले गर्दाखेरि पनि अहिलेसम्म यस कारणले नै सुई छाउपटी प्रथा नै अलिकति।
कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लामा छाउपटी कुप्रथा अन्त्य गर्न छाउगोटो भत्काए पनि नागरिकको मनमा बनेको अन्धविश्वासको छाउगोटो भने भत्काउन सकेको छैन। यसका लागि समुदायका सबै पक्षले प्रभावकारी हातेमालो गर्नुपर्ने यहाँका सामुदायिक अगुवाहरू बताउँछन्। खड्क सुनार, CIN रेडियो मुगु, मुगु गमगढी।
साझा खबरमा अब हेलो CIN सुशीला श्रेष्ठबाट।
म नवदा थापा, पश्चिम प्रदेश बाजेरा जिल्ला हिमाली गाउँपालिका 5। हाम्रो सामाजिक सुरक्षा भत्ता सम्बन्धी वितरण भएको छैन, किन ढिलाइ हो?
यस विषयमा हामीले हिमाली गाउँपालिकाका सूचना अधिकारी कविन्द्र राज पाण्डेलाई सोधेका छौँ।
होइन न, अहिलेसम्म हामीले टाइममै हालेको छौँ। यो पालि चाहिँ अलिक ढिलो ढिलो भयो होला। यो पालि विभिन्न कारणले गर्दा नेट पनि कहिले हुँदैन, दुर्गम छ, त्यो कारणले चाहिँ अलि यो पालि चाहिँ अलिक ढिलो नै भयो होला। पहिला त हामीले टाइममै हालेको छौँ, अब लगत्तै भइहाल्छ, यो लास्टसम्म भइहाल्छ। भित्र हुनाले सिधै ब्याङ्कमा हामी ट्रान्सफर गरिदिने हो। यो लास्टसम्म भयो, यो लास्टसम्म पनि लाग्दैन, 25 गतेभित्र हुन्छ।
मङ्सङ जिल्ला देशी सहर नगरपालिका वडा नम्बर 9 बोल्दैछु। मेरो समस्या यो छ कि मैले विगत 2077 साल सहितबाट लकेसा सेक्युरिटी कम्पनीमा सेक्युरिटीको ड्युटी गर्छु। त्यसमा मेरो सामाजिक सुरक्षा कोष भनेर केही रकम काटिएको थियो। मैले 2077 1 गतेबाट मेरो सेवा अवधि सकियो र अहिलेसम्म पनि मेरो सामाजिक सुरक्षा कोष मेरो खातामा जम्मा भएको छैन। के कारण हो, किन हो, र मैले बार बार कम्पनीमा फोन गर्दा पनि कम्पनीले कुनै वास्ता गरिरहेको छैन।
जवाफ दिँदै सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थी,
के हो त भने उहाँको सम्बन्धित कम्पनीले सामाजिक सुरक्षा कोष भनेर कम्पनीबाट काट्यो, सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिएन। त्यो भएको हुनाले उहाँलाई उहाँले रकम पाउनु भएन। यदि सामाजिक सुरक्षा कोषमा जम्मा भएको भए कोषबाट उहाँलाई भुक्तानी हुन्थ्यो। अब यसका लागि उहाँले सामाजिक सुरक्षा कोषमा निवेदन दिनु पर्यो। 3-4 वर्ष भइसकेको हुनाले ढिला त भइसक्यो, त्यही पनि उहाँले कोषमा निवेदन दिन सक्नुहुन्छ अनि हामी कानुन अनुसार अगाडि बढाउँछ।
अनि भक्तपुरका राजीव महर्जन सोध्नुहुन्छ, सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न छोडेपछि बीचमा नै एकमुष्ट रकम फिर्ता पाइन्छ, यस विषयमा पनि हामीले सामाजिक सुरक्षा कोषका प्रवक्ता पन्थीलाई नै सोधेका छौँ।
विषयमा भनेको त्यहाँ दुईवटा व्यवस्था छ होइन, एउटा 2078 असार मसान्त अगाडि सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर योगदान रकम जम्मा हुन सुरु भइसकेको अवस्था हो भने त्यस्तो अवस्थामा दायरबाट अलग हुँदा चाहिँ सामाजिक सुरक्षा कोषमा जम्मा भएको पैसा एकमुष्ट फिर्ता पाइन्छ। यदि 2078 असार मसान्त पोषी सामाजिक सुरक्षा कोषमा सूचीकृत भए योगदान रकम जम्मा गर्न सुरु भएको अवस्था हो भने त्यस्तो अवस्थामा निवृत्ति भरणमा जम्मा हुने रकम 60 वर्षपछि पेन्सनमा जाने अथवा एकमुष्ट लिने भन्ने दुईवटा अप्सन हुन्छ, सम्बन्धित योगदानकर्ताले छनौट गर्न सक्नुहुन्छ। अर्को अवकाश योजनामा जम्मा हुने रकम जागिरबाट अलग हुँदा व्यक्ति चाहिँ चाहेको वखत अहिले अथवा 60 वर्ष अहिले पनि पाइन्छ अथवा 60 वर्ष उमेर पुगेपछि एकमुष्ट लिन पाइन्छ।
तपाई जुनसुकै बेला हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी आफ्नो प्रश्न, विचार, गुनासो तथा प्रतिक्रिया रेकर्ड गर्न सक्नुहुन्छ।
तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पानीका मुहान सुक्दा ग्रामीण भेगका नागरिकलाई कष्ट।
भुइँचालोले गर्दा पानीको मुहान सुकेको थियो, आग लागि भएर पाइप पनि जल्यो, अब खाने पानीको यति समस्या छ, धेरै समस्या छ, सरसफाइ गर्ने त झन् के गरी गर्ने, बिना पानीको अब कसरी गर्ने।
स्थानीय सरकारले गम्भीरताका साथ काम नगरेको गुनासो रिपोर्टसँगै जलस्रोतलाई वातावरण मैत्री र जलवायु उत्थानशील बनाउने उद्देश्यका साथ तयार पारिएको रणनीतिका बारेमा गरिएको कुराकानी पनि बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
तातो तरल पदार्थ जस्तै पानी, तेल, चिया, दुध, तरकारी आदि भुइँमा असावधानीका साथ छोड्दा वा गाईवस्तुका लागि पकाएको तातो खोले, कुँडो आदि भुइँमा खुला छोड्दा त्यसमा बालबालिका पर्न गई जलन हुन सक्छ।
तातो वस्तुले पोलेमा के गर्ने त?
सबभन्दा राम्रो पोलेको घाउमा 20 मिनेटसम्म सफा पानी हाल्नुपर्छ। बगेको सफा पानी भए धारा नभए बाल्टीको पानी जगले उगाएर हाल्नुपर्छ र घाइतेलाई सकभर छिट्टो अस्पताल पुर्याउनुपर्छ।
पोलेको ठाउँमा घिउकुमारी, गोलभेडा, टुथपेस्ट वा अन्य कुनै पनि कुरा लगाउनु हुँदैन, यसले घाउमा संक्रमण हुन सक्छ। यस्तो बेला सकभर घाइतेलाई जीवनजल वा अन्य झोलिलो कुरा पिउन दिनु राम्रो हुन्छ।
अग्निजन्य दुर्घटना न्यूनीकरणका लागि चान्स फर नेपाल युके र बिभीएस नेपालद्वारा जनहितमा जारी सन्देश।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। 6 महिना अघिको जाजरकोट भूकम्पका कारण जिल्लाका विभिन्न भूभागमा धेरै संख्यामा खानेपानीको मुहान सुकेका छन्। पानीको लागि वैकल्पिक स्रोत पनि छैन भने सफा पानीको अभाव भएपछि त्यहाँका स्थानीयलाई ठूलो समस्या परेको छ। पानीको मुहान सुक्दा भूकम्प प्रभावितहरू कसरी पानी जोहो गर्ने भन्ने समस्यामा छन्।
जाजरकोटको नलगाड नगरपालिका एक ज्ञान्याचौरका रत्नकली बुढा मगर करिब 2 घण्टा टाढा उकालो बाटो हिँडेर पानी लिन जानुहुन्छ। पानीको मुहानबाट सानो धारा बग्छ, पालो कुर्दा कुर्दा आधा दिन बित्छ। एक गाग्री पानीले केही पनि नपुग्ने उहाँको भनाइ रहेको छ।
खाने पानी तल खोलामा छ, मूल पानी सानो आउँछ, त्यही अब बिहान लाइन लाग्यो, दिउँसो लाइन लाग्यो, साँझ यस्तै हुन्छ। हामी भुइँचालोले गर्दा पानीको मुहान सुकेको थियो, आग लागि भएर पाइप पनि जल्यो, अब खाने पानीको यति समस्या छ, धेरै समस्या छ, सरसफाइ गर्ने त झन् के गरी गर्ने, बिना पानीको अब कसरी गर्ने, अब गाई भैँसीलाई त झन् के पानी खुवाउने हो र यस्तै भइगयो, तल आउने बुग्ने।
कार्तिक 17 भूकम्प मात्र होइन, जथाभावी वन फडानीका कारण पनि जाजरकोटमा खाने पानी मुहान सुक्दै गएका छन्। बारेकोट गाउँपालिका 5 तोलखानका गङ्गा शाही सिंह:
हामीलाई अब खासै पहिले पनि हो पानीको अभाव, अहिले त झन् भूकम्प आउँदाखेरि त्यो ट्याङ्की फुटेर पानी 2-3 ठाउँबाट तलबाट खस्छ, माथि धारै छैन, अनि पानी खानलाई धारो एउटा 2-3 घण्टा त्यसै पर्खिनुपर्छ।
भेरी नगरपालिका 1 रिम्ना खानेपानी आयोजना करिब 14 किलोमिटर टाढाबाट ल्याइएको थियो। भूकम्पका कारण मुहान तल सर्दा खानेपानी आपूर्तिमा समस्या भएको छ। त्यसै कारण 200 भन्दा बढी नागरिक भेरीको दूषित पानी पिउन बाध्य भएको स्थानीय प्रेम बाठा मगर बताउनुहुन्छ।
भूकम्प गइसकेपछि त्यो सगनासुर एक मिटर भन्दा पनि लगभग 15 मिटर जति तल मुहान खसेको छ र त्यो पहिलाको जो पानी टङ्की थियो त्यसमा पानी नै छैन। सानीभेरी गाउँपालिकाको लगभग 1 नम्बरमा त्यो मुहान थियो पुरानो, त्यो मुहानले पनि भ्याउँदैन। सानो 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 पानी छ, त्यो पानीले अब टङ्के भरेर के गर्ने, धेरै नै जानुपर्छ पानी बोल्नलाई, गाउँमा झन् समस्या छ।
खाने पानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जाजरकोटको तथ्याङ्क अनुसार भूकम्पपछि नलगाड नगरपालिकामा सबैभन्दा धेरै खाने पानीको समस्या छ। समस्या समाधानका लागि पालिकाले के गरिरहेको छ? नगर प्रमुख डम्मर बहादुर रावत:
नगरपालिकाबाट हामी सानोतिनो पाइपले हुने थोरै पाइपले हुने ठाउँहरूको लागि हामीले नगरपालिकाबाट पनि उपलब्ध गराएका छौँ। हामीले सङ्घ प्रदेशसँग पनि त्यसको आवाज उठाएका छौँ। त्यसको साथसाथै केही सङ्घ संस्थासँग पनि हामीले छलफल चलाएर उहाँहरूले केही आश्वासन दिनुभएको छ। अब 10-15 ठाउँमा मैले गर्छु भन्ने खालको कुनै संस्थाले यो समस्यालाई हल गर्नको लागि हातेमालो गरौँ, सहयोग गर्नु पर्यो भन्ने कुरा राखेको।
जाजरकोट जिल्लामा भूकम्पका कारण 175 भन्दा बढी खाने पानीका आयोजनामा समस्या भएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जाजरकोटको तथ्याङ्कले देखाउँछ। भूकम्पपछि सानै भए पनि पानी मुहानबाट आउँथ्यो, तर गर्मी मौसमसँगै मुहान पूर्ण रूपमा सुक्न थालेका छन्। टिका विश्वकर्मा, सिआइएन रेडियो, हाम्रो पाइला एफएम, जाजरकोट।
पहिलोपटक जलवायु परिवर्तनलाई केन्द्रमा राखेर जलस्रोत व्यवस्थापन प्रतिकार्य रणनीति तयार पारिएको छ। जलवायु परिवर्तनका कारण सबैभन्दा बढी जलस्रोत क्षेत्र प्रभावित बनेको भन्दै जलस्रोतलाई वातावरण मैत्री कसरी बनाउन सकिन्छ भनेर रणनीति तयार पारिएको छ। तयार पारिएको रणनीतिका बारेमा साथी उषा तामाङले जल तथा ऊर्जा आयोगको सचिवालयका वरिष्ठ जलस्रोत विज्ञ कपिल घेवालीसँग कुराकानी गर्नुभएको छ।
यो हिउँदमा पहिलाको हिउँदोभन्दा कम पानी परेको छ, सुक्खायाम बढी भएको छ। बर्खायाममा चाहिँ साउनमा आउनुपर्ने पानी अथवा बाढी भदौतिर सरेको छ भनेको, पहिला चाहिँ असारमा पानी पर्थ्यो, साउनमा पानी पर्थ्यो, भदौमा पानी पर्थ्यो, त्यो चाहिँ बिस्तारै पानी पर्दै जान्थ्यो। तर अहिले के हुन्छ भने थोरै समयमा धेरै पानी पर्ने, लामो समयसम्म खडेरी हुने समस्याहरू परेको छ। समग्र जलस्रोत व्यवस्थापनमा चाहिँ असर पर्न गएको छ। पिउने पानीको स्रोतहरू पनि सुक्दै गएको छ। बर्खाको समयमा सिँचाइको लागि, जलविद्युतको लागि पानी पर्याप्त मात्रामा आउँछ।
अब यो रणनीतिमा चाहिँ तपाईँहरूले कार्ययोजना र प्लस यसमा चाहिँ कसरी कार्यान्वयनमा लैजाने भन्ने कुराहरू पनि उल्लेख गर्नुभएको छ। रणनीतिमा व्यवस्था गरिएका कतिपय कुराहरू चाहिँ अलिकति आशा लाग्दा छन्, त्यो कुरा बताइदिनुहोस्।
जलस्रोत व्यवस्थापन र वास व्यवस्थापनमा चाहिँ प्रमुख 3 हामीसँग चाहिँ बाधा अवरोधहरू पहिल्याएका छौँ।
जस
त्यसमा चाहिँ पहिलो नम्बरमा नीतिको कार्यान्वयनमा हाम्रा बाधा देखिएको छ।
नीति चाहिँ छ,
नीति हामीसँग राम्रा नीतिहरू छन् तर नीति कार्यान्वयन हुन सकेका छैनन्। त्यसमा पनि हामी के कारणले गर्दा नीति कार्यान्वयन हुन सकेन भनेर पनि हामी पहिल्याएका छौँ। पहिलो नम्बरमा देखिएको चाहिँ अपर्याप्त मात्रामा राजनीतिक प्रतिबद्धता छ। त्यसै गरी नीति तर्जुमा गर्दाखेरि असङ्गत दृष्टिकोणहरू भए, त्यसै गरी नीति कार्यान्वयनको लागि अपर्याप्त क्षमता पनि भयो हामीसँग। यी कारणले गर्दाखेरि हामी नीतिको राम्रोसँग कार्यान्वयन गर्न सकेनौँ भन्ने एउटा छ। कुन संस्थाले कुन काम गरिरहेको छ भन्ने कुरा थाहा नहुँदाखेरि कुनै काममा चाहिँ दोहोरीपन आउने आएको छ, कुनैमा हुनै नसक्ने स्थिति भएको छ। त्यो भएर संस्थागत समूह हामीले दोस्रो बाधा अथवा अवरोधको रूपमा राखेर त्यसलाई चाहिँ निराकरण गर्ने हामीले रणनीति बनाएका छौँ। त्यसै गरी तेस्रो चाहिँ हामीसँग तथ्याङ्क तथा क्षमता अभिवृद्धि भनेर आएका छौँ। हामीसँग तथ्याङ्कहरू भएका तथ्याङ्कहरूको पनि राम्रोसँग तथ्याङ्कहरू नलिएको अवस्था र ती तथ्याङ्कलाई व्यवस्थापन गर्न पनि क्षमताहरू हामीसँग राम्रोसँग नभएको अवस्थामा चाहिँ के कारणले गर्दाखेरि ती कुराहरू भए त
र त्यो तथ्याङ्ककै कुरा गर्दाखेरि नि कस्तो किसिमको तथ्याङ्कहरू चाहिँ हामीसँग छैन रहेछन् अथवा पर्याप्त रहेन रहेछ?
जलस्रोत र वास सेक्टरसँग कुरा गर्दाखेरि चाहिँ बर्सातको पानी, त्यसै गरी पानी मापनका केन्द्रहरू अनि त्यस्तै गरी जलगुणका मापन केन्द्रहरू, तीहरू चाहिँ चाहिने जति पर्याप्त मात्रामा हामीसँग छैनन्।
यसको समाधानहरू चाहिँ के हुँदो रहेछन् अथवा के चाहिँ गर्न सकिन्छ?
नीति कार्यान्वयनमा देखेको समस्यालाई समाधान गर्नको लागि 7 रणनीतिहरू हामी अपनाएका छौँ। त्यसमा चाहिँ जलवायु उत्थानशीलता, एकीकृत जलस्रोत व्यवस्थापन र वास सेवा बारेमा चाहिँ राजनैतिक तहमा सचेतना चाहिँ अभिवृद्धि गर्नुपर्छ ताकि नीति कार्यान्वयन चाहिँ राम्रोसँग हुन सकोस् भन्ने। प्रमाणमा आधारित जल योजना चाहिँ तर्जुमालाई चाहिँ प्रवर्धन गर्ने, किनकि हामी अहिले बोल्छौँ तर त्यसको प्रमाण हुँदैन, त्यो तथ्यको आधारमा चाहिँ जल योजनालाई तर्जुमा गर्नुपर्छ भन्ने दोस्रोमा राखेका छौँ। त्यस्तै गरी अर्को संस्थागत समन्वयमा देखेको समस्यालाई समाधान
गर्ने अघि संस्थागत समन्वयको कुरा गर्दाखेरि मन्त्रालय मन्त्रालय बिचमा समन्वय नहुने कतिपय कुराहरू दोहोरिने कतिपय कुराहरू कार्यान्वयनमै नजाने भन्ने कुरा गर्नुभएको थियो होइन संस्थागत समस्यामा
अब संस्थागत समन्वय हामीसँग राम्रोसँग नभएको अवस्थामा चाहिँ एउटा कारण के पनि देखिएको छ भने तीन तहका सरकारको भूमिका र जिम्मेवारी स्पष्ट नभएको हुँदाखेरि पनि त्यो समन्वय हुन नसकेको भन्ने हिसाबले चाहिँ हामीले तीन तहका सरकारको भूमिका र जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ। त्यसै गरी विभिन्न जल संस्थाहरू पनि भूमिका र जिम्मेवारी दोहोरिएका छन्। त्यस्ता दोहोरिएका संस्थाहरूकोलाई हटाइदिने भन्ने हामी सुझाव दिएका छौँ।
अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलन सफल भएको दावी गरे पनि लगानीको ठोस प्रतिबद्धता नआएकाले सम्मेलन नाम मात्र भएको विज्ञहरूले बताएका छन्। बझाङमा एमालेका दमन भण्डारी विजय हुनुभएको छ भने इलाम दुईमा एमालेका सुवाङ नेमवाङको अग्रता कायमै रहेको छ। गण्डकीका मुख्यमन्त्री अधिकारी विरुद्धको रिट खारेज भएको छ। श्रमको क्षेत्रमा अराजकता कायमै रहेको श्रमिक सङ्गठनहरूले बताएका छन्। वीर गणेशमान राष्ट्रिय क्रिकेटको उपाधि लुम्बिनीले प्राप्त गरेको छ र आइपिएलमा कोलकाता विरुद्ध दिल्ली पहिलो ब्याटिङ गरिरहेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि वैशाख 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।